यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले असहमति र पूर्वाग्रह नराखी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सबैलाई आह्वान गर्नुभएको छ। संविधान दिवसका अवसरमा हिजो राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित जलपान समारोहमा राष्ट्रपति पौडेलले संसदबाट सरकार बन्ने अवस्था नभएपछि तत्कालीन संकटबाट निकास दिन आम सहमतिका आधारमा संसद विघटन तथ्यलाई मनन गरी नयाँ निर्वाचनबाट प्रतिनिधि सभा ल्याउने बाटोमा लाग्न सबैलाई आह्वान गर्नुभयो। राष्ट्रपति पौडेलले अहिलेको संविधानले सबै जात धर्म र सम्प्रदायका जनतालाई समान हक सहित नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाएको उल्लेख गर्नुहुँदै प्राप्त उपलब्धिको रक्षाका लागि समेत सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले सबै वर्ग समुदाय र पुस्ताको सहभागिताले लोकतन्त्र थप बलियो हुने उल्लेख गर्नुहुँदै मुलुकलाई अहिलेको कठिन स्थितिबाट बाहिर निकाल्न सबैले लोकतन्त्र सुशासन र नागरिकका आकांक्षालाई केन्द्रमा राखेर अगाडि बढ़ने प्रतिज्ञा गर्ने अवसरका रूपमा संविधान दिवसलाई लिन आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले युवा पुस्ताको आन्दोलनले मुलुक फेरि एकपटक नयाँ सपनाका साथ परिवर्तनको मार्गमा प्रवेश गर्ने अवसर मिलेको उल्लेख गर्नुहुँदै नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले भ्रष्टाचार र व्यथितिको अन्त्य गरी रोजगारी सृजना वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सके मात्र संविधानले कल्पना गरेको समतामूलक र समृद्ध नेपाल सम्भव हुने बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले राज्यका सबै संयन्त्रमा युवाहरूले आफ्नो उपस्थिति देख्न चाहेकाले सोही अनुसार काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले संविधानका अक्षरभन्दा जनताका भावना ठूलो हुने बताउनुभयो। प्रधानमन्त्री कार्कीले आवश्यक परे संस्थागत रूपमा कानूनमा संशोधन गरेर जनताको सेवालाई प्रभावकारी बनाउन आवश्यकता ल्याउनुभयो। प्रधानमन्त्री कार्कीले संविधानले संघ प्रदेश र स्थानीय तहमा अधिकारको बाँडफाँड र जनताको पहुँचमा गुणस्तरीय र छरितो सेवा प्रदान गर्ने आधार प्रदान गरेको तर जनताको भावना र आवश्यकता अनुसार राज्य संयन्त्र क्रियाशील हुन नसक्दा युवाहरू आन्दोलनमा आउन बाध्य भएको बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षतिको पुनर्निर्माण गर्न र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने काममा सहयोग गर्न सम्पूर्ण युवा पुस्तालाई प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। नेपाली कांग्रेसले भदौ 23 र 24 गते जेएनजी युवा प्रदर्शनका क्रममा भएका घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ। केन्द्रीय कार्यालय सानेपामा हिजो उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा कांग्रेस केन्द्रीय सदस्य तथा कार्यसम्पादन समितिका नेताबीच भएको छलफलमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्ने निर्णय भएको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो। बैठकले युवा एवं जेएनजी प्रदर्शनका क्रममा आपराधिक समूहले देशको प्रमुख प्रशासकीय केन्द्र ऐतिहासिक सिंहदरबार लगायत राज्यका मुख्य अंग तोड़फोड़ एवं आगजनी गरेको ठहर गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन आयोग गठनको माग गरेको उहाँले जानकारी दिनुभयो। बैठकले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्वका लागि संविधानबाट वर्तमान राजनैतिक अवस्थाको उचित निकास खोज्न सकिने निष्कर्ष निकालिएको उहाँको भनाइ छ। उहाँले शान्ति लोकतन्त्र अग्रगमन र समुन्नतिका पक्षमा कांग्रेसले विभिन्न राजनैतिक दल नागरिक समाज लगायत सरोकारवालासँग परामर्श गर्ने एवं यसका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय भएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन र निर्वाचनको वातावरण बनाउन मेहनत गर्नुपर्ने बताउनु भएको छ। संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अब तोकिएको मितिमा निर्वाचन गरेर जेएनजी आन्दोलनको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो संवैधानिक रूपमा खुलोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो। गत भदौ 23 र 24 गते भएको जेन्जीको प्रदर्शनका कारण देशभरिका 27 कारागार र 9 बाल सुधार गृहबाट अझै 8,816 कैदी बन्दी फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभागका निर्देशक चोमेन्द्र नेउपानेका अनुसार 27 कारागारबाट कुल 29,212 मध्ये 13,591 कैदी बन्दी र 1,422 मध्ये 964 जना बाल सुधार गृहबाट भागेका थिए। निर्देशक नेउपानेले अहिलेसम्म कारागारबाट भागेका मध्ये 5,495 र बाल सुधार गृहबाट भागेका मध्ये 244 कैदी बन्दी फिर्ता आएको बताउनुभयो। अझै फरार रहेका 8,816 कैदीबन्दीको खोजी कार्य जारी रहेको विभागले जनाएको छ। यसै गरी नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरूको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालय अन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव तथा विभागीय प्रमुखलाई जीर्ण आयोजनाको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिनुभयो। तीनवटै मन्त्रालयको काम कारवाहीको जानकारी लिँदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताउनुभयो। यस्तै गरी ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुषभित्रै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग हिजो भवन निर्माणबारे छलफल गर्नुहुँदै उहाँले पुषमै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिनुभयो। संसद भवन 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी 2076 असोजमा ठेक्का सम्झौता भएको थियो। पाँचौं पल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी पुसमा सकिँदैछ। हालसम्म आयोजनाको भौतिक प्रगति 86% पुगेको छ। सरकारले पूँजी बजारको समस्या अध्ययन गर्न 4 सदस्य रहेको कार्यदल गठन गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले हिजो नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा 4 सदस्य रहेको कार्यदल गठन गर्नुभएको हो। कार्यदलमा सेबोनका कायम मुकायम कार्यकारी निर्देशक केसीसँगै नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज नेप्सेका कायम मुकायम कार्यकारी निर्देशक निरञ्जन फुयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य सचिव रहनु भएको छ। अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेले पूँजी बजारमा विकसित विसंगति तथा समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणाली र प्रक्रियागत सुधारका लागि ठोस कार्यान्वयन कार्ययोजना प्रस्तुत गर्ने गरी उक्त कार्यदल गठन गरिएको बताउनुभयो। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 बजेट पुनरावलोकन गर्ने भएको छ। प्रदेश मन्त्री परिषदको हिजो हेटौडामा बसेको बैठकले वर्तमान विषम परिस्थितिमा बजेट अभाव देखिएको र प्रशासनिक पुनर्संरचनाका कारण बजेट पुनरावलोकनका लागि अध्ययन गर्ने प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो। गृह मन्त्रालयले जेएनजी युवाहरूद्वारा भएको प्रदर्शनपछि विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा हुन सक्ने उत्शृंखल गतिविधिहरूको नियन्त्रणका लागि सहायता कक्ष स्थापना गरेको छ। हिजो मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र आचार्यले जेएनजी पुस्ताहरूको आन्दोलनपछिको अवस्थामा जनताको समस्या र सुझाव सुन्नका लागि मन्त्रालयले सहायता कक्ष स्थापना गरेको जानकारी दिनुभयो। समाजमा उत्शृंखल गतिविधिहरू भएमा वा केही समस्या परेमा सूचना, गुनासो, सल्लाह र सुझाव दिन मोबाइल नम्बर 9851-360-603 सिधै फोन, एसएमएस, वाट्सएप, भाइबर मार्फत जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ। युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिक उद्धार गरिएको छ। रौतहटका जयप्रकाश शाह र बागलुङका सन्देश केसीलाई जर्मनीको बर्लिन स्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी हिजो नेपाल फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। र जनकपुर स्थित एमसी स्टील कारखानामा हिजो दिउँसो भएको आगलागीबाट करिब 4 करोड़ रूपियाँ बराबरको सामान जलेर नष्ट भएको छ। काठ तथा फलामको फर्निचर बनाउने कारखानामा आगलागी हुँदा उद्योगमा तयारी अवस्थामा रहेका फर्निचर बनाउने सामानहरू जलेर नष्ट भएको जनकपुर धाम उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष अम्बु शाहले जानकारी दिनुभयो। रेडियो नेपालबाट बिहान 6 बजेको समाचार सकियो। अब कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।